This is VOA News via remote. I'm Laurel Bowman, and we start with news on the impeachment trial in the United States of former Republican President Donald Trump. U.S. senators are poised to vote on whether Trump will be held accountable for inciting a January 6th attack on the U.S. Capitol via a speech he gave to supporters prior to that attack, which left five people dead. Closing arguments are set for the trial today, and acquittal is expected in the evenly divided Senate. Prosecutors in the U.S. House of Representatives argued that Trump's rallying cry to go to the Capitol and, quote, fight for his presidency just as Congress was convening to certify Joe Biden's election victory was part of an orchestrated pattern of violent rhetoric and false claims that unleashed the mob. Trump's lawyers countered on Friday that Trump's words were not intended to incite the violence and that impeachment is designed to prevent him from serving in office again. He has political aspirations to perhaps run for president again. Many Republicans representing states where the former president remains popular doubt whether Trump was fully responsible or if impeachment is the appropriate response. Democrats appear all but united toward conviction. Trump is the only president to be twice impeached and the first to face trial charges, after leaving office. The current trial has one charge, which is incitement of insurrection. Also in the United States, the White House says President Joe Biden will seek to close the prison on the U.S. base at Guantanamo Bay following a review process. Press Secretary Jen Psaki says it's the intention of the Biden administration to close the detention facility, something President Barack Obama pledged to do within a year of taking office in January 2009. This is VOA News. Lawyers on Saturday took to the streets of Mandalay again to demonstrate against the military coup in Myanmar. Daily rallies in Mandalay and Yangon, the country's biggest city, entered their second week on Saturday, despite a ban on public gatherings of five people or more. The February 1st coup, led by senior general Min Aung Hlaing, ousted the civilian government of Aung San Suu Kyi and prevented recently elected lawmakers from opening a new session of parliament. It reversed nearly a decade of progress toward democracy following 50 years of military rule and led to widespread protests. The military says it was forced to step in because Suu Kyi's government failed to properly investigate allegations of fraud in November elections in which her party succeeded. The Italian president swore in the former chief of the European Central Bank, Mario Draghi, as prime minister of Italy on Saturday. He'll head up a unity government called on to confront the coronavirus crisis and a big economic slump. All but one of Italy's major parties have rallied to his side, and his cabinet includes lawmakers from across the political spectrum. The new prime minister is tasked with plotting Italy's recovery from the pandemic and must immediately come up with plans for how to spend more than 200 billion euros or $240 billion European Union funds aimed at rebuilding the economy. If he prevails, he will likely bolster the entire Eurozone, which has long fretted over Italy's problems. Success would also prove to Italy's skeptical northern allies that by offering funds to the poorer south, they will fortify the entire bloc. Iran's President Hassan Rouhani warned Saturday of a COVID-19 fourth wave as cases rise in certain areas of the Middle Eastern country hardest hit by the pandemic. This is a warning for all of us, Rouhani said in televised remarks. He said some cities in the southwestern province of Khuzestan were now red. That's the highest on Iran's color-coded risk level. This after weeks of low alert levels across the country. Iran has a population of more than 80 million people, and close to 59,000 people have lost their lives out of more than 1.5 million cases of COVID infection. Rouhani's remarks came a day after Iran received doses of Russia's Sputnik V jab ahead of schedule on Friday, according to a health ministry spokesman. Via remote, I'm Laurel Bowman, VOA News.
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रही हैं राउंड टेबल।
अस्सलाम वालेकुम सामीन, शहनाज अजीज हाजिर है आज की राउंड टेबल के साथ। आज हम एक बहुत ही अहम मौजू पर बात करने जा रहे हैं, एक ऐसा मौजू जिसने दुनिया भर में हर शख्स की जिंदगी को मुतासर किया है, COVID-19। लेकिन ये पूरी इंसानियत की खुशनसीबी है कि COVID-19 की अब एक नहीं बल्कि कई वैक्सीन सामने आई हैं और दुनिया भर में उन्हें दिए जाने का सिलसिला भी शुरू हुआ है। लेकिन हर वैक्सीन की तरह इसके बारे में भी गलतफहमियां मौजूद हैं और सोशल मीडिया ने बढ़ चढ़ कर हिस्सा लिया है इस बारे में गलतफहमियां फैलाने में। तो मैंने सोचा कि आज हम आपको ये बताएं कि ये तमाम वैक्सीन जो दुनिया भर में दी जा रही हैं, बशमूल पाकिस्तान और हिंदुस्तान के क्या हैं, यहाँ अमरीका में क्या सूरत हाल है, जिन मुल्कों में हमारा प्रोग्राम सुना जाता है वहाँ क्या सूरत हाल है, और फिर सबसे बढ़कर ये कि कब दुनिया में हर शख्स को ये वैक्सीन दी जा सकेगी, यानी कम से कम हर उस शख्स को जो वैक्सीन लगवाना चाहे। तो समझने से पहले कि इस तवील गुफ्तगू की तरफ जाएं जो बहुत तफसीली है, देखते हैं कि पाकिस्तान में इस वक्त वैक्सीन दिए जाने की क्या सूरत हाल है। इस पर बात करने के लिए फोन पर मेरे साथ लाहौर से हैं डॉक्टर जावेद अकरम साहब, एक बहुत ही मुमताज माहिर जरासीमी बीमारियों के, लाहौर की यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज के वाइस चांसलर हैं और पाकिस्तान में कोरोना के खात्मे की कोशिशों में पेश हैं। डॉक्टर साहब बहुत शुक्रिया बात करने का। तो सबसे पहले तो यही पूछूंगी कि इस वक्त पाकिस्तान में जो वैक्सीन देने का आगाज हुआ है उसकी सूरत हाल क्या है, कौन सी मजीद वैक्सीन आएंगी पाकिस्तान में? अब
मेरा ख्याल अब नेक्स्ट वन इन लाइन इज कैंसिनो और फिर एस्ट्राजेनेका और फिर स्पुतनिक 5, सम ऑफ देम हैव बीन ऑलरेडी रजिस्टर्ड। कैंसिनो जो है ना जी, वो कल होपफुली हमारे जो इंटरिम रिलीज है रिजल्ट्स आ जाएगी कैंसिनो का, तो उसके बाद ये रजिस्ट्रेशन इसीलिए रुकी हुई है कि क्योंकि जो ट्रायल हम कर रहे थे फेज 3 ट्रायल, उनके रिजल्ट आने वाले रह गए थे, अदरवाइज तो वो सारी फॉर्मेलिटीज पूरी हुई हुई थी। कल हम इंटरिम रिलीज दे देंगे तो एक आधे दिन में वो हो जाएगा, रजिस्टर हो जाएगी और the shipment is ready to come, so we'll be getting CanSino probably within this week, coming week. And then Sputnik 5 is already registered, AstraZeneca is already registered, so I'm sure in about 2 to 3 weeks there will be at least 6 vaccines which will be available to Pakistani population.
Doctor sir, jaise ki aapne bataya ki 2-3 hafte mein Pakistani population ko deni shuru hongi, to ye ab kaha ja raha hai ki jo 60 saal se kam umr ke log hain unhe pehle vaccine dene ka shuru kiya gaya hai, क्योंकि ये रिपोर्ट्स इनके इफेक्टिव नहीं है वो इससे बड़ी उम्र के लोगों पे इतनी तो, लेकिन दुनिया भर में तो 60 साल से बड़ी उम्र के लोगों को दी जा रही है पहले वैक्सीन।
नहीं नहीं, ऐसा कुछ नहीं है। देखें, जो शुरू किया गया है वो सिर्फ हेल्थ केयर वर्कर्स को शुरू किया गया, तो हेल्थ केयर वर्कर्स जो एक्टिव वर्कर्स हैं वो तो वही है ना जो 50 या 60 साल की पहली उम्र के हैं, वरना तो गवर्नमेंट से रिटायरमेंट हो जाती है, तो अभी तो गवर्नमेंट सर्वेंट्स को ही अवेलेबल है, इवन हेल्थ केयर वर्कर्स के भी जो गवर्नमेंट में एम्प्लॉयड हैं, और प्राइवेट सेक्टर के हेल्थ केयर वर्कर्स को भी नहीं। तो दिस इज नॉट ट्रू के वो सिर्फ 50 या 60 साल की उम्र से ज्यादा एनीबॉडी विल बी एबल टू गेट इट। देखिए, इस वक्त तो गवर्नमेंट को डोनेशन जो आई है उन्होंने डोनेशन के लिए अपनी तजवीज़ दी, वंस इट्स अवेलेबल कमर्शियली तो वो मसला खत्म हो जाएगा ना।
तो डॉक्टर साहब, किस कीमत पे दस्तयाब होगी आम आदमी को ये अगर ये इम्पोर्ट की जाए?
अभी तो मुझे नहीं पता कि ये, लेकिन इतनी मेरा नहीं ख्याल, $2 to $3 डॉलर में होगी एक डोज। ऑब्वियसली ये कैंसिनो की एक ही डोज है लाइफ टाइम, और उसकी दो डोजें हैं साइनोफार्म की, तो इट विल डिपेंड अपॉन द वैक्सीन, विच वैक्सीन आर वी टॉकिंग। लेकिन जो मेरा ख्याल है वैक्सीनेशन जो टोटल कॉस्ट है वो $10 के करीब होगी, अगर दो डोजेज हैं शुड बी लेस देन $10। अभी एक और वैक्सीन की हम ट्रायल कर रहे हैं इस वक्त, एन हुई की एक वैक्सीन है चाइनीज, तो उनके हम ट्रायल शुरू कर रहे हैं इस हफ्ते से, तो उसके 3 डोजेज हैं, देयर आर 3 डोजेज, तो डिफरेंट वैक्सीन हैव डिफरेंट डोज शेड्यूल, लेकिन कैंसिनो का एक ही है, सिंगल डोज है।
तो डॉक्टर साहब, कोवैक्स के थ्रू कौन सी वैक्सीन आ रही है पाकिस्तान में?
कोवैक्स के थ्रू देखें, जो भी आएगी वो तो अभी मैं नहीं बता सकता, वो तो जो कोवैक्स की जो कंसोर्शियम है उसने डिसाइड करना है कि उन्होंने कौन सी थर्ड वर्ल्ड या डेवलपिंग वर्ल्ड को देनी है, बट प्रोपॉसिबली वो सारी ही आएंगी, वो जो भी जहाँ पे भी उनको कैपेसिटी मिलेगी वो इधर कोवैक्स में। कंसोर्शियम का मकसद ये था टू सपोर्ट द डेवलपिंग वर्ल्ड या थर्ड वर्ल्ड।
اور ڈاکٹر صاحب اس بات میں کہاں تک صداقت ہے کہ کچھ لوگ اخبارات کی خبریں یہ ساری کہ لینے کو تیار نہیں ہے ویکسین کو؟
دیکھیں وہ تھوڑے بہت جو لوگ ہوتے ہیں وہ تو ہوتے ہی ہیں, وہ تو آبویسلی سوشل میڈیا اس وقت انفارچونیٹلی سو وائلڈ کہ اس کو ایم کرنا بھی امپاسبل ہے, اس لیے اس کا فرق نہیں ہے پڑتا. لیکن اوور آل آئی تھنک جو ہمارا ٹرائل ہوا تھا 18,000 پاکستانی کا, کوئی مسئلہ نہیں تھا ان کو کسی کو بھی.
اور ویسے کووڈ کی کیا صورت حال ہے اس وقت پاکستان میں؟
کووڈ ابھی ہے جی, تو کووکس اس وقت آئی تھنک پلیٹو ہو گیا ہے اور اس وقت فلیٹ ہے کرو. Hopefully it will start coming down. Not because of vaccination as yet, because vaccination ka to effect kam as kam we'll be seeing in about 3 months time. Lekin overall I think with the changing weather and with everything it will improve things.
Bahut bahut shukriya Raksha, thank you so much.
Thank you ji.
Ye Voice of America hai. Aap hamare program Facebook par bhi barah rast dekh sakte hain. facebook.com/voaurdu.
سمین بات کرتے ہیں اس وقت جو کووڈ 19 کے لیے ویکسینز ہیں امریکہ میں بھی اور دنیا بھر میں, اور ہمارے ساتھ دو ماہرین موجود ہیں, دونوں ہی ٹوسن ایریزونا سے ہمارے ساتھ ہیں. ڈاکٹر نفیس احمد صاحب جو ہیں وہ ماہر ہیں وائرل جو بیماریاں ہیں, اور ڈاکٹر رضوان شریف ان کا ڈائیگنوسٹک کا شعبہ ہے. تو ہم ان دونوں سے بات کرتے ہیں, اور بہت شکریہ پروگرام میں شرکت کرنے کے لیے. پہلے تو میں ڈاکٹر نفیس سے کہوں گی کہ اتنی لمبی چوڑی میں آپ کا پڑھ رہی تھی تو کام ہے آپ کا, اور خاص طور پہ ٹیچنگ میں, تو مختصراً اگر آپ اپنے بارے میں بتائیں.
میرا نام ڈاکٹر نفیس احمد ہے, میں پروفیسر آف مائکرو بایولوجی اینڈ امیونالوجی یونیورسٹی آف ایریزونا کالج آف میڈیسن میں ہوں. میری جو اسپیشلٹی ہے وہ وائرولوجی ہے. میں نے اپنے کریئر کے 40 سال کیسے وائرس بیماریاں پیدا کرتے ہیں, وائرس کیسے بدلتے ہیں جسے میوٹیشن کہتے ہیں, آپ لوگ سن رہے ہوں گے اس کا نام, ڈفرینٹ ویریئنٹ ہے پھر اسے اسٹرین بھی کہا جاتا ہے. چینجز جو بدلتا ہے وائرس میوٹیشن, اس کا ایک انسان سے دوسرے انسان میں کتنی ایفیشینسی کے ساتھ جا سکتا ہے, کیسے بیماری پیدا کر سکتا ہے, اور پھر ان سب چیزوں کو سمجھنے کے بعد سے کیسے ڈائگنوسس ڈیولپ کی جائے, کیسے ٹریٹمنٹ ڈیولپ کیا جائے, اور کیسے ویکسین ڈیولپ کیا جائے, ٹارگیٹس ویکسین کے جو ہوتے ہیں, اس کے بارے میں میں نے اپنی زندگی کے 40 سال گزار دیے ہیں. اور ان 40 سالوں میں 30 سال سے میں یہاں پہ یونیورسٹی آف اریزونا میڈیکل اسکول میں میڈیکل اسٹوڈنٹس کو پڑھاتا ہوں, مائکرو بایولوجی, امیونالوجی, انفیکشس ڈیزیزز, امیونو پیتھالوجی, اس شعبے میں کافی دنوں سے. اور اس میں ایپیڈیمیولوجی بھی لائی جاتی ہے جو آپ سن رہے ہوں گے آج کل, ماسکنگ اینڈ سوشل ڈسٹینسنگ اور گیدرنگ کو اوائڈ کرنا, یہ ایپیڈیمیولوجیکل میجرز بھی بہت ضروری ہیں وائرس کو یا بیکٹیریا کو یا انفیکشن ڈیزیزز کو پریونٹ کرنے کے لیے. اور جو سب سے بڑا ٹول انسان کے پاس ہے وہ ہے ماس لیول آف ویکسینیشن, جس کی وجہ سے نہ جانے کتنی بیماریاں جو ہیں اس دنیا سے ختم کی گئی ہیں, اور آنے والے دنوں میں انہیں ہینڈل کیا جائے گا.
ڈاکٹر صاحب شکریہ. اور ایک بات جو ڈاکٹر صاحب نے نہیں کہی وہ یہ ہے کہ ٹیچنگ میں ایکسلنس کے انہیں کتنے سارے اوارڈ ملے, اور ظاہر ہے کہ آپ کو اندازہ ہوا ہوگا ان کے تجربے کا بھی. ڈاکٹر رضوان شریف, آپ اگر تھوڑا سا اپنے شعبے کے بارے میں اور اپنے بارے میں بتائیں.
میں نے کراچی یونیورسٹی سے ماسٹرز اور پھر مڈل ایسٹ ٹیکنیکل یونیورسٹی سے پی ایچ ڈی کیا تھا مائکرو بایولوجی میں. 1984 سے میں نے شروع کیا تھا ڈائگنوسٹک لیب میں کام کرنا, اور فی الحال میں یہاں پہ امریکہ میں تقریباً 12 سال سے ڈائگنوسٹک لیب کا ڈائریکٹر ہوں.
شکریہ آپ دونوں کا پروگرام میں آنے کے لیے. میں ڈاکٹر نفیس آپ سے شروع کروں گی. امریکہ میں اس وقت 2 ویکسین استعمال کی جا رہی ہیں, موڈرنا اور فائزر کی جو ویکسین ہے, اور بہت سارے ٹرائلز بھی ہو رہے ہیں. تو مختصراً اگر آپ بتائیں کہ کون کون سی ویکسینز اور فرق کیا ہے, کس وجہ سے مختلف ہیں ایک دوسرے سے؟
میں اس سے پہلے کہ موڈرنا اور فائزر پہ جاؤں, میں ایک مثال دے دوں کہ پولیو ایک ایسی ڈیزیز ہے اب بھی جس میں جو ہے جو بڑے آسانی کے ساتھ ایک انسان سے دوسرے انسان میں جاتی ہے, فیکل اورل ٹرانسمیشن کہتے ہیں, اور کافی لوگ انفیکٹ ہوتے ہیں, اور 1-2% لوگوں کو پیرالیسس ہوتی ہے, اور اگر یہ 6 مہینے تک رہ جاتی ہے تو یہ پھر ختم نہیں ہو پاتی. تو اگر دیکھا جائے انسان پولیو کی وجہ سے بہت سے لوگ ہینڈی کیپٹ ہوئے ہیں, جیسے کہ آپ کا ایک بازو چلا گیا, پیر ڈیفارم ہو گئے, کبھی کبھی چاروں بازو چلے گئے. ساؤتھ ایشیا میں تو بہت سے لوگ جو ڈیفارمڈ ہیں جن کے لمبس وہ بیگنگ میں ہوتے ہیں. جو میں بچپن میں یہ دیکھا تو مجھے بہت ہی اس چیز نے متاثر کیا. اور جب پولیو ویکسین لگنے لگی اور لوگ جو ہے پھر پولیو سے بچنے لگے تو یہ ڈسیبلٹی ایک طرح سے ختم ہونے لگی. اب دنیا میں صرف دو ہی جگہ ہے جہاں پولیو رہ گیا ہے اور یہ صرف ایک ویکسین ہی ہے جو پولیو کو ختم کر کے اور انسان کی جو ڈسیبلٹی ہوتی تھی پولیو سے وہ ختم کرے گی. اس نے انسان کو اسمال پاکس سے بچایا, میزلز مامس روبیلا سے بچایا, پولیو آلموسٹ ختم ہونے والا ہے. تو ویکسین جو ہے یہ ایک طرح کی بلیسنگ ہے اور یہی انفیکشس ڈیزیز سے نجات دلائے گی.
ڈاکٹر صاحب پہلے ایک سوال اور پوچھ لوں آپ سے کہ کیا آپ کبھی کسی ویکسین کی تیاری میں شامل رہے؟
میں نے ویکسین خود بنائی تو نہیں ہے لیکن اس کے ٹارگیٹ تک ڈیولپمنٹ میں, جیسے کہ کیا وائرس کا یا بیکٹیریا کا جو ہے ویکسین میں استعمال ہونا چاہیے, میں امیونوجینک ریسپانس ہیں, یہ چیزیں میں وہاں تک پہنچا ہوں. لیکن ڈیولپمنٹ ویکسین کی ہوتی ہے بایوٹیک کمپنی میں, فارماسیوٹیکل کمپنی میں, تو وہ پھر ڈفرینٹ شعبہ ہم لوگ کا ریسرچ کا ہے جو کہ آئیڈینٹیفائی کرتا ہے کہ کیا ویکسین کا ٹارگیٹ ہونا چاہیے. تھرو آؤٹ ریسرچ ہوتی ہے. ایک اور میں بات بتا دوں کہ ہم کافی یہ سنتے ہیں کہ کووڈ ویکسین بہت جلدی بن گئی اور ایک سال میں, تو آج تک مین کائنڈ کی ہسٹری میں کوئی ویکسین نہیں بنی. تو میں آپ کے جو سننے والے ہیں ان کو بتاتا چلوں کہ کووڈ ویکسین بنی ضرور ہے جلدی بیکاز ٹیکنالوجی امپروومنٹ ہوئی, لیکن اس وائرس کے بارے میں جانکاری بہت دنوں سے چل رہی ہے. کرونا وائرس جو ہے نزلہ زکام اباؤٹ 10-30% کنٹریبیوٹ جو ہے کرونا وائرس کرتا ہے, اسے کامن کرونا وائرس کہتے ہیں. وہ چار طرح کے ہوتے ہیں. پھر 2002 میں ایک بڑا خطرناک کرونا وائرس ہے جس کا نام پڑا تھا سارس ون وائرس, کیونکہ بہت لوگوں کو مارا اس نے لیکن کم لوگ انفیکٹ ہوئے. 21 سال میں وائرس میوٹیٹ ہوا اور لیس ویرولنٹ ہو گیا, ختم ہو گیا. 2012 میں ایک اور وائرس آیا سعودی عربیہ یمن سے جس کا نام پڑا تھا مڈل ایسٹرن ریسپیٹری سنڈروم کرونا وائرس, وہ بھی کرونا تھا, وہ بھی اسی طرح کی ڈیزیز کاز کر رہا تھا لیکن وہ محدود رہا مڈل ایسٹ تک. اور پھر امریکہ میں بھی کئی کیسز ہوئے جو لوگ وہاں سے سفر کر کے آئے. تو یہ پچھلے 10-15 سال میں اس طرح کے جو کرونا وائرس جو زیادہ خطرناک بیماری کاز کرتے ہیں ان کے بارے میں جانکاری چل رہی تھی, ویکسین ڈیولپمنٹ چل رہا تھا, تو وہ نالج بیس تھا ہم لوگوں کے پاس. جب یہ دوسرا وائرس آیا کووڈ جس کا نام پڑا سارس ٹو وائرس, تو کافی جانکاری تھی اس کی کہ بھائی امیون ریسپانس میں کون سی پروٹین استعمال ہوگی. تو وائرس کی سب سے اوپری سطح استعمال ہوگی جس کا نام اسپائک پروٹین ہے. اور پھر ٹیکنالوجی نئی ڈیولپ ہو رہی ہے 5-10 سال سے. تو ایک ٹیکنالوجی کا نام ہے ایم آر این اے ویکسین. ایم آر این اے کا مطلب یہ ہوا کہ جو لوگ ذرا بھی بایولوجی سمجھتے ہیں تو انسان کے جسم میں جو انفارمیشن جمع ہوتی ہے وہ ڈی این اے میں ہوتی ہے, ضرورت پڑتی ہے تو وہ ایم آر این اے بنتا ہے, ایم آر این اے پروٹین بن جاتی ہے. تو موڈرنا اور فائزر جو دو کمپنیاں ہیں, انہوں نے جو ویکسین کا جو کینڈیڈیٹ لیا وہ ایم آر این اے ہے, مطلب کہ ڈی این اے اور پروٹین کے بیچ کا میسنجر. اور ایم آر این اے اس لیے ہے کہ اس کو سنتھسس کی جا سکتی ہے لیب میں, اٹ کین بی یہ مشین میں بنایا جا سکتا ہے بجائے اسے آپ گرو کریں ہیومن سیلس میں یا اینیمل سیلس میں. اس میں کوئی سیل کلچر نہیں ہے, صرف اسے مشین سے سنتھسائز کیا گیا ہے. تو وہ ایم آر این اے جب آپ کے اندر باڈی میں انجیکٹ کیا جائے گا تو وہ پروٹین بنے گا, پھر امیون سسٹم اس پروٹین کے ساتھ ریئیکٹ کرے گا اور اینٹی باڈیز بنائے گا سی وائرس یا بیکٹیریا کے پروٹین کے خلاف, اور اس میں کرونا وائرس میں اسپائک پروٹین کے خلاف. تو وہ اینٹی باڈی تیار رہتی ہے, جب انفیکشن آتا ہے تو اینٹی باڈی وائرس کو پکڑ لیتی ہے, ایک طرح سے کہا جائے تو اس طرح سے پکڑتی ہے کہ وائرس پھر انفیکٹ نہیں کر سکتا ہے ہیومن سیلس پہ, اسے روکا جاتا ہے. یہ ایم آر این اے ویکسین ہے, یہ فائزر کی بھی ہے اور یہ موڈرنا کی بھی ہے. ایم آر این اے ویکسین میں ایک ایشو ہے کہ اسے کافی لوور ٹیمپریچر پہ اسٹور کیا جاتا ہے, اس لیے کہ ایم آر این اے جو ہے روم ٹیمپریچر پر زیادہ دیر تک نہیں رہ سکتا. ایک اور فائدہ ہے ایم آر این اے ویکسین دینے میں کہ آپ نے جسم میں اینٹی باڈی بنائی, وائرس کو پکڑ لیتی ہے اور سیلس کو انفیکٹ نہیں کرنے دیتی ہے. جب آپ کے جسم میں وائرس کی پروٹین بنتی ہے ایم آر این اے کے ذریعے, تو ایک اور رسپانس ہوتا ہے جس کا نام ہے ٹی سیل رسپانس. اور ٹی سیل رسپانس کو آپ یہ سمجھ لیجیے کہ ایک بیک اپ رسپانس ہے. कि अगर मान लिया एंटीबॉडी थोड़ी कमजोरी दिखा रही है तो टी सेल रिस्पॉन्स जो है वो वायरस जिन सेल्स को इन्फेक्ट करेगा उसको टी सेल्स उसको किल कर देंगे. तो ये एडवांटेज एमआरएनए वैक्सीन.
अच्छा डॉक्टर साहब, इससे पहले कि हम दूसरी वैक्सीन से जाएं, मैं कुछ सवाल पूछना चाहूंगी डॉक्टर रिजवान से. डॉक्टर साहब, थोड़ा सा आप ये बताइए कि बार बार जाहिर है ये बात कही जाती है कि एक नया वायरस है, गो के डॉक्टर नफीस की बात सुनकर भी अंदाजा हुआ कि ऐसा नया भी नहीं है ये वायरस, लेकिन जो तशखीस है इस वायरस की, तो गुज़िश्ता एक साल में क्या क्या आपको तब्दीलियां नजर आई उस तशखीस में?
ये बिल्कुल नई चीज थी. इसकी डायग्नोसिस जो उसके इस फैमिली के दूसरे वायरसेस हैं उनकी डायग्नोसिस तो हो रही थी, मगर अभी इस नोवेल वायरस की जो कोविड 19 के नाम से जान रहे हैं, इसकी तशखीस के लिए दो मेजर मेथड है. एक कहलाता है पॉलीमरेज चेन रिएक्शन और दूसरा कहलाता है एंटीजन डिटेक्शन. ये दोनों में मोस्टली यूज हो रहे हैं और ये दोनों के दोनों अभी इब्तदाई मराहल में है. FDA की तरफ से इनकी अप्रूवल प्रॉपर नहीं हुई है, चूंकि उसका एक खास रिग्रेस प्रोसेस होता है इसको रिकॉग्नाइज करने का कि कौन से मेथड इफेक्टिव होंगे. और अभी FDA की तरफ से इमरजेंसी यूज ऑथराइजेशन हुई है कि ये दोनों मेथड यूज हो सकते हैं. ज्यादातर पॉलीमरेज चेन रिएक्शन यूज हो रहा है और उसमें mRNA को डिटेक्ट करते हैं, और दूसरे नंबर पे जो यूज हो रहा है वो एंटीजन डिटेक्शन है जो काफी जगहों पर यूज हो रहा है, और दोनों काफी इफेक्टिव है दोनों की तशखीस में.
अच्छा, तो जो टेस्ट होते हैं ये पाकिस्तान में या इंडिया में बहुत महंगे हैं ये टेस्ट अब भी, तो इसकी क्या वजह है? क्या अमेरिका में भी इतने ही महंगे हैं ये तशखीस करने के लिए?
ये आप सही कह रही हैं कि अमेरिका में जो भी टेस्ट होते हैं इसकी कुछ प्राइसिंग होती है. अगर उनको कन्वर्ट करके देखा जाए तो पाकिस्तान और इंडिया में जगहों पे भी लगभग वही पैसे लगेंगे.
अच्छा.
मगर क्योंकि वहाँ की करेंसी की फर्क है एक्सचेंज रेट का, इसलिए मिसाल के तौर पे अभी एक आम लैब में अगर आप टेस्ट कराएं तो उनके जो स्टैंडर्ड चार्जेस हैं $70 के करीब हैं, $70 to $100 के बीच में रेंज करती है इसकी कॉस्ट. उसको इंडियन या पाकिस्तानी करेंसी में करें तो और ज्यादा बन जाते हैं, मुकाबलतन कम है वहाँ पे, मैं ये कहूँगा.
अच्छा डॉक्टर नफीस, ये तो बात हुई दो जो वैक्सीन अमेरिका में इस्तेमाल हो रही है इस वक्त, और जैसे कि आपने बताया कि कोल्ड चेन की वजह से जाहिर है इनकी फिर लॉजिस्टिक बहुत मुश्किल है इनको किसी और मुल्क में भेजना, और खासतौर पर किसी ऐसे मुल्क में जहाँ इतना मेंटेन करना मुश्किल हो कि किस टेम्परेचर पे रखा जाए. तो दूसरी कौन सी वैक्सीन है?
दो और वैक्सीन जो है, एक तो अभी जो जॉनसन जॉनसन की जो वैक्सीन बनी है अमेरिका में, ये जॉनसन जॉनसन बहुत पुरानी कंपनी है, ये वैक्सीन है एडिनो वायरस बेस्ड वैक्सीन. तो एडिनो वायरस जो है एक ऐसा वायरस है वो भी कॉमन कोल्ड नजला जुकाम 10-30% हिस्सा कोरोना वायरस के साथ एडिनो वायरस और एक राइनो वायरस ये भी नजला जुकाम करते हैं. इन्फ्लुएंजा तो होता ही होता है, पैरा इन्फ्लुएंजा होता है, तो एडिनो वायरस हम लोग ज्यादातर लोग उसके लिए सीरो पॉजिटिव मतलब हमारे जिस्म में वो है. जॉनसन जॉनसन ने क्या किया कि स्पाइक प्रोटीन जो है जो कोरोना वायरस की है, वायरस दो तरह के होते हैं आरएनए वायरस डीएनए वायरस, कोरोना वायरस आरएनए वायरस है. उन्होंने आरएनए को लेके डीएनए बनाया और डीएनए को जो है उन्होंने एडिनो वायरस वेक्टर में डाल दिया. तो जब अगर डीएनए बन गया, डीएनए बहुत स्टेबल है, डीएनए रूम टेम्परेचर पर काफी दिनों तक रह सकता है, तो जॉनसन जॉनसन ने अपने तीनों ट्रायल कम्प्लीट किए हैं और उन्होंने इमरजेंसी ऑथराइजेशन के लिए FDA को एप्लीकेशन डाली है, और 2-3 हफ्ते लगेगा इसमें यह वैक्सीन अप्रूव होगी. इस वैक्सीन का एडवांटेज ये है कि ये फिलहाल तो ये कह रहे हैं कि इसका जो डेटा रिलीज हुआ सिंगल डोज एक डोज दी जाएगी, और ये वैक्सीन ट्रायल उन्होंने कई जगह किया है, साउथ अफ्रीका भी उसमें शामिल है और साउथ अमेरिका भी शामिल है, और इसकी एफिकेसी जो है वो मॉडर्ना और फाइजर के बराबर तो नहीं है लेकिन अबाउट 72-80% उसकी भी एफिकेसी है. तो ये तो हो गई आपकी जो है एडिनो वायरस वैक्सीन. फोर्थ वैक्सीन जो कि करीब है वो भी ट्रायल में चल रही है साउथ अफ्रीका में, उसका ट्रायल हो रहा है. उस वैक्सीन का नाम है नोवोवैक्स. नोवोवैक्स जो है वैक्सीन बना रही है प्रोटीन वैक्सीन. ये एक ट्रेडिशनल वैक्सीन है जो कि हम पहले इस्तेमाल कर चुके हैं ह्यूमन बॉडी में, जैसे हेपेटाइटिस बी की वैक्सीन है वो प्रोटीन वैक्सीन है, ह्यूमन पेपिलोमा वायरस की वैक्सीन है वो प्रोटीन वैक्सीन है. तो उसकी भी जो है स्टोरेज बड़ी आसान रहेगी, और लेकिन वो दो डोज में दी जाएगी और ساؤتھ افریقہ میں جو ٹرائل چلا ہے انہوں نے دیکھا ہے کہ ویکسین کی افیکیسی تو اباؤٹ 89% امریکہ میں ہے اور جگہ ہے, لیکن ساؤتھ افریقہ کا جو ویریئنٹ آیا ہوا ہے جس کا نام آپ بہت زور شور سے سن رہے ہیں اور ساؤتھ افریقہ میں وہ ڈومیننٹ بھی ہو گیا ہے, تو تھوڑی ویکسین کی افیکیسی کم ہو گئی ہے لیکن 60% افیکیسی اباؤٹ اس ویکسین کی ہے. تو یہ دو ویکسین زیادہ ملکوں میں جا سکیں گی.
تو ڈاکٹر صاحب, موڈرنا اور فائزر جو ہے, کیا یہ ویکسین صرف مغربی ملکوں میں یعنی یورپ اور امریکہ میں ہی دی جا رہی ہے یا دنیا کے دیگر علاقوں میں بھی؟
ساؤتھ ایشیا میں ڈیولپنگ کنٹریز ہیں وہ بھی فائزر اور موڈرنا کی ویکسین کو آرڈر کر رہے ہیں. مڈل ایسٹ کے کنٹریز نے فائزر ویکسین کو کافی انہوں نے آرڈر کیا اور وہ اپنے یہاں لگا بھی رہے ہیں. تو جو شہر ہیں اور جو بڑے بڑے ہاسپٹلس ہیں, میٹروپولیٹن سٹی ہیں, تو وہاں تو -80 degrees فریزر ہے جہاں ریسرچ لیب ہے وہاں تو ہے, لیکن رورل گاؤں میں جانے کے لیے ذرا تھوڑی مشکلات ہوں گی اس میں. لیکن یہ جو ایڈینو وائرس ویکسین جو J&J کی ہے اور نوو ویکس ہے, ان کی آسانی سے ڈسٹریبیوشن ہو سکے گا.
اچھا,
ریسپانس ان کا بھی کافی اچھا ہے. لیکن موڈرنا اور فائزر کا 95% ہے وہ بہت ہائی ہے, لیکن اگر کوئی ویکسین 70% سے اوپر افیکیسی ہوتی ہے تو وہ اسے اچھا مانا جائے گا.
تو ایک بار پھر ڈاکٹر رضوان آپ سے میں یہ پوچھوں گی کہ جس میں بہت بات ہوئی کہ اینٹی باڈیز جو ہوتی ہیں جسم میں, اگر کسی کو ایک دفعہ ہو جائے یہ وائرس تو پھر اس کے جسم میں خود بخود اگر وہ بچ جاتا ہے تو اینٹی باڈیز پیدا ہوتی ہیں, تو کیا اوسط ہے مطلب لوگوں کا جو بیمار ہوتے ہیں اور اس کے بعد ان کے نہ بیمار ہونے کے چانس ہوتے ہیں یا نہیں ہوتے اس کے بعد؟
اچھا, جہاں تک یہ والا وائرس ہے COVID-19, جس کے بارے میں ڈیٹا ابھی اویلیبل نہیں ہے کہ کتنے دن تک اس کی ویکسین افیکٹو ہوگی, اس کے اوپر کام ہو رہا ہے اور اس میں کچھ وقت لگے گا کہ کوئی ایسا ڈیٹا مل جائے. مگر نارملی کچھ ویکسین ایسے ہوتے ہیں جن میں لائف لانگ امیونٹی مل جاتی ہے, کچھ ویکسین ایسے ہوتے ہیں جیسے فلو کا وائرس ہے, نارمل کامن فلو, اس میں امیونٹی ہر بار چونکہ نئی اسٹرینس آ جاتی ہیں اس لیے اس کی امیونٹی باقی نہیں رہتی. تو یہ ابھی کہنا قبل از وقت ہوگا COVID-19 کے حوالے سے کہ اس کی افیکیسی کتنے عرصے رہے گی.
ویسے جیسے کہ آپ نے کہا کہ ابھی یہ اتنا نیا وائرس ہے, لیکن اس میں آپ کو پتہ ہے کہ اخبارات مختلف اپنی یونیورسٹیز کے حوالے سے اور سائنسی جریدوں کے حوالے سے ریسرچ دیتے رہتے ہیں. تو ابھی یل یونیورسٹی کی ایک اسٹڈی آئی تھی کہ عورتوں کے مقابلے میں مردوں کے COVID-19 سے مرنے کا امکان 1.7% زیادہ ہوتا ہے. تو یہ کوئی فیکٹ,
یہاں تک میں سمجھتا ہوں عورتوں میں کچھ بنیادی فرق ہوتا ہے مردوں عورتوں میں, ان میں ہارمونل اور جینیٹک فرق ہوتا ہے. تو ڈیزیز کے خلاف جب مدافعت کی قوت تھوڑی زیادہ ہوتی ہے ان جنرل, مگر اگین یہی چیز اس بارے میں بھی کہہ سکتے ہیں کہ 1.7% جو میری اسٹڈی میں نے دیکھی نہیں ہے, اگر ہے زیادہ تو یہ میرے خیال ایک نیچرل بات ہے, مگر ڈاکٹر نفیس میرے خیال اس معاملے میں زیادہ بہتر رائے دے سکیں گے.
اگر رضوان صاحب کہیں کہ دیکھیے جو جینڈر ڈیفرنس ڈیزیز ہوتی ہیں اس میں ہارمونس بڑے امپورٹنٹ رول پلے کرتے ہیں. کافی وائرس میں پتا ہے, ہیپیٹائٹس ہے اور بھی ادرس ہیں, آٹو امیون ڈیزیز ہیں, کہ ہارمونس پلے جو ہے وہ کافی امپورٹنٹ رول پلے کرتے ہیں ڈیزیز پروگریشن میں.
ایک
تو یہ ریزن ہو سکتا ہے. تو اور باقی ابھی جیسے رضوان صاحب فرما رہے تھے کہ ابھی بہت سالڈ ڈیٹا سامنے نہیں آیا ہے کہ کیوں ڈفرینسز ہیں, لیکن جینڈر ڈفرینسز جو ہوتے ہیں جیسے عورت اور مردوں میں جو مختلف بیماریاں ہوتی ہیں, ایک تو ہوتی ہے دوسری ایک تو ہوتی ہے ان کی انڈر لائن کنڈیشن کا فرق کبھی کبھی ہوتا ہے, اور دوسرا ہوتا ہے کہ ہارمونس کا ہوتا ہے کس لیول کیا ایجز ہیں لیڈیز کی, تو ہارمون کا ریگولیشن جو ہے مختلف ہوتا ہے ڈفرینٹ ایجز میں. جینڈر ڈفرینسز اور مرد میں یا ایشین میں اور وائٹ امریکن میں اور بلیک امریکن میں, تو یہ جینیٹک اور ہارمونس اور باقی انڈر لائن کنڈیشن جیسے کس کو کون کون سی بیماریاں ہیں یہ چیزیں ڈیپینڈ کرتی ہیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/VOA Urdu.
اچھا ڈاکٹر صاحب, تھوڑا سا بات کرتے ہیں پاکستان کی اور انڈیا کی. پاکستان میں ابھی ویکسین دینے کا آغاز ہوا ہے اور جو ویکسین دی جا رہی ہے وہ چین کی سائنوفارم کمپنی کی تیار کردہ ہے. लेकिन अब इस वक्त जो ट्राइज का गालबन आखिरी मरहला है वो कैंसिनो का है, जो एक ऐसी वैक्सीन है जिसमें वही खूबी है जो आपने बताया जॉनसन एंड जॉनसन के बारे में कि उसकी बूस्टर डोज देने की जरूरत नहीं है। तो थोड़ा सा अगर आप इन वैक्सीन के बारे में हमें बताएं और ये कि इंडिया में कौन सी वैक्सीन इस्तेमाल की जा रही है।
दो चाइनीज वैक्सीन का पाकिस्तान में ट्रायल हुआ है या चल रहा है या पाकिस्तान में डोजेज लगने लगे हैं, तो उसमें तो एक वैक्सीन जो अभी आपको बताया वो एडिनो वायरस वैक्सीन है, जॉनसन जॉनसन या एस्ट्राजेनिका टाइप की एडिनो वायरस वेक्टर जो मॉडर्न टेक्नोलॉजी वाली वैक्सीन है। और दूसरी जो चाइना की वैक्सीन है वो ट्रेडिशनल वैक्सीन है जिसको कहते हैं हम लोग किल्ड वैक्सीन, वायरस को ग्रो कीजिए और उसे किल कर दीजिए। वही वैसी ही वैक्सीन इंडिया वाली वैक्सीन भी है जो इंडिया ने एंडोजेनस तैयार की है। ये उस तरह की वैक्सीन है जैसे कि इन्फ्लुएंजा और फ्लू की वैक्सीन का शॉट हर साल लगता है इंसान को। तो ये वैक्सीन जो है ये तो प्रिटी सेफ है, इसमें जो है बस वायरस को ग्रो किया आपने, पहले आप पहचानिए वायरस को क्या है, ग्रो किया उसको किल किया, उसके बाद उसको इंजेक्ट किया जाता है, उसमें एंटीबॉडी रिस्पांस बनता है। उस वैक्सीन में टी सेल का जो प्रोटेक्टिव रिस्पांस नहीं बनता है, टी सेल पार्टिसिपेट करते हैं वैक्सीन में उसमें भी, लेकिन उनका वो प्रोटेक्शन नहीं देते हैं, वो मतलब प्रोटेक्ट नहीं कर पाते हैं। तो वो वैक्सीन भी सही है और उसके स्टोरेज जो है 4 डिग्री पर भी रखा जा सकता है काफी देर तक। जो उस समय लीजिए प्रोटीन टाइप की वैक्सीन है और एडिनो वायरस, तो इस तरह की वैक्सीन इंडिया पाकिस्तान के लिए ज्यादा मुनासिब होगी, इसलिए कि गांव में ले जाएंगे तो स्टोरेज की आसानी है। तो और एफिकेसी जो चाइना की वैक्सीन की अभी आपने बात की है जो दो है, तो चाइना ने बहुत से मुल्कों में ट्राई किया, सऊदी अरेबिया में उसका भी ट्रायल हुआ है, तुर्की में हुआ है, बहुत सी जगह में हुआ है। एफिकेसी सबकी थोड़ी मुख्तलिफ है लेकिन बहुत ज्यादा फर्क नहीं है, कहीं आप बता रही कहीं है।
जी हाँ डॉक्टर साहब, बर्तानिया में भी, बल्कि ये जो दूसरी है कैंसिनो उसके बर्तानिया में भी ट्रायल्स हुए, यूएई में भी। तो बल्कि यही मैं आपसे पूछना चाहूंगी कि जो मुख्तलिफ ज़ाहिर हर मुल्क की जो पॉपुलेशन होती है जिसपे ट्रायल होते हैं, तो क्या कोई ऐसा जेनेटिक फर्क है लोगों में कि एक ही वैक्सीन का मुख्तलिफ मुल्कों में मुख्तलिफ असर हो?
देखिए हर वैक्सीन की जो ट्रायल जो होती है उसमें सिलेक्टेड लोग जो है पार्टिसिपेंट्स होते हैं, जिसको कोहोर्ट कहते हैं, उसको सिलेक्ट किया जाता है बेस्ड ऑन एज, जेंडर, ज्योग्राफिक रीजन, और उसमें जो है हर चीज सिमिलर नहीं होती। इंसान जो है उसका जो इम्यून सिस्टम जो होता है उसमें जेनेटिक होता है जिसको कहते हैं HLA, आपने सुना होगा HLA की उस वक्त ज्यादा जरूरत पड़ती है जब ऑर्गन ट्रांसप्लांट होता है, उसका मैचिंग किया जाता है। हर इंसान का HLA मुख्तलिफ है, इंसान पैदा होता है तो HLA का एक पोर्शन अपने माँ से लेता है, एक पोर्शन अपने बाप से लेता है, और वो दोनों मिलाकर उसका HLA बनाते हैं। लेकिन उसमें छोटे छोटे फर्क होते हैं जो आपको डिस्टिंग्विश करते हैं, आपको पहचानते हैं कि ये आपका HLA है। तो ये काफी डिफरेंसेस की वजह से इसे कैसी हर जगह अलग अलग होती है। फिर ये भी है कि भाई जब वैक्सीन आप दे रहे हैं तो वैक्सीन की कंडीशन क्या थी, क्या वैक्सीन काफी स्टेबल थी या आपने काफी लास्ट डोज दिया कई दिन टेम्परेचर पर ठीक से नहीं रख पाए, तो ये भी चीज है। और जो तीसरा जो इम्पोर्टेंट फैक्टर है कि आप अगर एक ही वैक्सीन माँ को लगाएं, बच्चे को लगाएं और बाप को लगाएं, तीनों में अगर आप मेजर करेंगे तो रिस्पांस का फर्क होता है। तो हमारे जो अंदर के जेनेटिक फैक्टर्स हैं ये भी हिस्सा लेते हैं कि कितना इफेक्टिव इम्यून रिस्पांस होगा। जैसे कुछ लोगों को इम्यून रिस्पांस होते ही नहीं, बहुत कम होता है, और कुछ लोगों को बहुत अच्छा होता है। तो इसलिए जो ट्रायल होता है इसीलिए डिफरेंट जगहों पर करते हैं कि भाई हर जगह का जेनेटिक मेकअप, उनका इन्वायरमेंटल फैक्टर और उनकी अंडरलाइंग कंडीशन, उनकी बीमारियां, उनके रहने का तरीका, वो सबको कंसिडर किया जाए ताकि वैक्सीन ग्लोबल बनाई जाए। जो वैक्सीन ज्यादा मुल्कों में जिनका ट्रायल किया जाता है उससे ज्यादा अच्छा रिजल्ट पता चलता है कि ये कैसा परफॉर्म करेगी जब फील्ड में जाएगी।
रिजवान साहब, ये सवाल मुझे पहले ही पूछना चाहिए था, ये बताइए कि इस वक्त COVID-19 की सूरत हाल क्या है अमेरिका में, मुख्तलिफ स्टेट्स में जो है?
जैसे आपको भी हमें सबको पता है कि ये भी सबसे हम वर्ल्ड वाइड लीडर हैं इसमें, मतलब इन्फेक्शन रेट में, मगर अल्हम्दुलिल्लाह पिछले चंद दिनों में हमने महसूस किया है कि इसका रेट अब कम हो रहा है, यानी इन्फेक्शन का पॉजिटिव रेट भी कम हो रहा है, उसके अलावा हॉस्पिटलाइजेशन रेट भी थोड़ा डिक्लाइन कर रहा है,
टेस्ट रेट भी थोड़ा सा कम नजर आ रहा है। एक ट्रेंड नजर आ रहा है पिछले चंद हफ्तों में कि ये नीचे की तरफ जाने शुरू हुआ है ग्राफ अभी। उसकी मेन वजूहत आपको पता ही है, लोगों की समझ में शायद आ गया है या बहुत ज्यादा प्रैक्टिस कर रहे हैं। जो मेन तीन रीजन है इससे बचने की, सोशल डिस्टेंसिंग, हैंड वॉशिंग और मास्क, और साथ साथ अब वैक्सीनेशन भी शुरू हो गई है। उसका रिजल्ट भी तकरीबन डेढ़ महीने पहले वैक्सीनेशन का सिलसिला शुरू हुआ है, तो उसका रिजल्ट आना शुरू हो गया है मेरा ख्याल।
क्या है इस तनासुब जो वैक्सीनेट करने का है लोगों को?
टारगेट तो है 1 मिलियन रोज का, मगर अभी मेरा ख्याल है वो पूरा नहीं कर पा रहे हैं। उसकी वजह से लॉजिस्टिक्स रीजन है, सेंटर्स पूरी तरह डेवलप नहीं हुए हैं, साथ साथ उनके उनके अपने जो मसाइल है। फॉर एग्जाम्पल ये क्योंकि यहाँ पे कोविड 19 की जो वैक्सीन है वो mRNA वाली, उसकी स्टोरेज की रिक्वायरमेंट ये है कि उसको -80 डिग्री सेल्सियस के ऊपर स्टोर कर सकते हैं, वरना उसकी एफिकेसी खत्म होने लगती है। तो वो फैसिलिटीज अभी डेवलप हो रही हैं, हर जगह नहीं है, बड़े शहरों में है, छोटे शहरों में और छोटे हॉस्पिटल्स में या ये फैसिलिटीज नहीं है, तो स्लो है थोड़ा। मगर उम्मीद है कि बहुत जल्द इसको ये लोग कंट्रोल कर लेंगे और बेहतरी आएगी इंशाल्लाह।
तो वैक्सीन देने का तरीकाकार वही है जैसे फ्लू की वैक्सीन दी जाती है, यानी हर हॉस्पिटल में अगर वो मेंटेन कर सकें कोल्ड चेन को तो किसी भी हॉस्पिटल में लगाई जा सकती है।
जी हाँ जी हाँ, के हॉस्पिटल के साथ साथ अब जो मुख्तलिफ वॉलग्रीन्स टाइप के स्टोर हैं, फार्मेसीज हैं, उनको भी ऑथराइज कर रहे हैं कि एक फार्मेसीज है जो ऑफर कर रही है कि वो ये सर्विस प्रोवाइड कर सकती है। उनके स्टाफ की ट्रेनिंग हो चुकी है या हो रही है, और साथ साथ वो अब लॉजिस्टिक्स डेवलप कर रहे हैं कि वो वहाँ पे शुरू कर सके इंशाल्लाह, और मजीद इम्प्रूवमेंट होगी।
ऐड कर दूं कि जो आप पूछी थी कि रेट ड्रॉप है, वो अब जो डेटा है अभी कल का, उसमें 15% ड्रॉप हुआ है केसेस अमेरिका में।
ये अच्छा।
बिग ड्रॉप है 15% जी। जो वैक्सीन का है अभी जो है पिछले 3 दिनों में 1.3 मिलियन डोजेस का जो इन्होंने टारगेट पूरा कर लिया है अमेरिका में। तो आई थिंक अब ये सूरत हाल हो गई है कि अब वैक्सीन की कमी पड़ गई है। मतलब एक ऐसा वक्त आया था कि वैक्सीन स्टोरेज में ज्यादा थी, लग कम रही थी, लेकिन अब जो है फुटबॉल स्टेडियम को इस्तेमाल किया जा रहा है। जैसे अभी ब्रॉन्क्स में आपने सुना होगा कि जो यांकी का जो स्टेडियम है उन्होंने जो है उस सेटअप खोल दिया है। इसमें एक ही प्रॉब्लम है कि जो वैक्सीन कोविड की और जो दूसरी वैक्सीन लगती थी, इसमें सोशल डिस्टेंसिंग को मेंटेन रखना है। तो जैसे आप पहले इंटर होइए, रजिस्ट्रेशन होगा, फिर आप आगे बढ़िए, वहां पे आपको वैक्सीन लगेगी, फिर आप एक और जगह 15-20 मिनट तक इंतजार कीजिएगी, कोई एलर्जिक रिएक्शन तो नहीं हो रहा। चूंकि एक ये इसका साइड इफेक्ट आया हुआ है कि कुछ लोगों में इसमें जो कुछ इंग्रेडिएंट्स हैं, जैसे फैट के एक इंग्रेडिएंट है जिसका नाम है पॉली इथिलीन ग्लाइकोल फैट, PEG, इससे लोग कंफ्यूज हो गए हैं। पिग नहीं है भाई, PEG, इट्स लाइक अ ग्लाइक पॉली इथिलीन ग्लाइकोल, ये फूड में इस्तेमाल होता है, शैम्पू में इस्तेमाल होता है, कुछ लोगों को इससे एलर्जी है। तो उसे ऑब्जर्व करने के लिए भी एक जगह होनी चाहिए जहाँ कोई आपको देखे और एपिनेफ्रिन वगैरह तैयार रखे, ताकि अगर एलर्जी हुई तो, क्योंकि हर इंसान की एलर्जी पता नहीं होती कि भाई आपको क्या एलर्जी।
शुरू में डॉक्टर नफीस ने जो बात की थी पोलियो की, तो पोलियो वैक्सीन के साथ जो एक प्रॉब्लम है, खैर उस तरह का तो नहीं उसमें दर्जे हरारत, लेकिन उसको भी ठंडा रखना होता है। तो बहुत दफा ऐसा हुआ कि बच्चों को ऐसी वैक्सीन दे दी गई जिसमें ख्याल नहीं रखा गया था उस तरह से ठंडा रखने का, और वैक्सीन जो है खराब हो गई थी। तो अगर ऐसा COVID-19 की वैक्सीन के साथ हो कि वो वैक्सीन मौसर ना हो, तो क्या उसका कोई नेगेटिव असर होगा या कुछ भी असर नहीं होगा?
मेरा ख्याल है क्योंकि ये mRNA है यहाँ पे जो यूज हो रही है अमेरिका में, या दूसरी वैक्सीन जो प्रोटीन वैक्सीन है, दूसरे टाइप की वेक्टर वैक्सीन है, मैं नहीं समझता हूँ कि उससे कोई नेगेटिव इफेक्ट होगा। नुकसान के चांसेस कम है, मगर अगर होगा तो मेरा ख्याल माइनर होगा।
तो डॉक्टर नफीस, ये जो वक्फा है उन वैक्सीन का जिसमें बूस्टर दिया जाना जरूरी है, तो कितना है आमतौर से?
तो अभी तो दो वैक्सीन है जैसे कि ये दी जा रही है, मॉडर्ना और फाइजर। फाइजर का वक्फा होना चाहिए आइडियली 3 हफ्ता। तो आपने फर्स्ट डोज दिया, उसके 3 हफ्ते के बाद आपको सेकेंड डोज। तरीका ऐसा चल रहा है अमेरिका में कि जो आपने फर्स्ट डोज लिया जिस दिन, उसी दिन आपको सेकेंड डोज का अपॉइंटमेंट मिल जाएगा। मॉडर्ना की जो वैक्सीन है उसका वक्फा है 28 डेज। और एस्ट्राजेनिका जो जो लंदन में बनी थी ऑक्सफोर्ड के साथ, उसका भी टोनी ये डेजी था वक्त। और ज्यादातर जो वैक्सीन होती हैं, एक महीने से कभी कभी छह महीने तक भी वक्त होता है जैसे और दूसरी वैक्सीन है, लेकिन इनका जो है वक्त था ही है। लेकिन अगर कोई मिस कर जाता किसी वजह से, वजह ये भी हो सकती है कि आपने पहली वैक्सीन ली और जब दूसरा आपका शॉट आया तो आपको फोन आ गया कि भाई ये शॉट अभी अवेलेबल नहीं है, आया नहीं है, ये भी हो सकता है कहीं कहीं। तो उस सिलसिले में आप छह हफ्ते तक भी वेट कर सकते हैं। ये जरूरी है कि दूसरा शॉट लगे वक्त पे, और अगर देर हो रही है तो भी लगे, कभी कभी कोई वजूहत हो जाती है जिसकी वजह से थोड़ी देर हो जाती है तो सेकेंड शॉट लगना चाहिए। कुछ लोगों को पहला शॉट लगा, हल्का रिस्पॉन्स हुआ, दूसरा शॉट लगा तो रिस्पॉन्स बहुत अच्छा हो गया, जो कि साल तक तो लगना चाहिए। अभी रिजवान साहब बता रहे थे कि अभी कोई सॉलिड डेटा नहीं है कि बता सकें कि भाई कितने दिन तक इसकी ड्यूरेबिलिटी रहेगी, कितने दिन वैक्सीन लास्ट करेगी, क्योंकि जो लोग कोविड से इन्फेक्ट हुए थे, रिकवर हो गए हैं, उनमें भी जो है एंटीबॉडी बहुत अरसे तक रह नहीं पा रही है, थोड़ी लो हो जाती है। एक चीज और ऐड कर दूंगी, तो अभी जो ये काफी डिबेट आप सुनती होगी कि भाई जो शॉट आ गए हैं पहले सबको लगा दो बाद में आ जाएगा, तो अभी फिर उन्होंने सोचा और उसके बाद सीनियर स्ट्रेटेजी हुई कि जिसे पहला शॉट लग रहा है लेट्स मेक श्योर कि उसका दूसरा शॉट भी अवेलेबल है। तो ये अभी स्ट्रेटेजी चल रही है। तो जो जब भी आप सुने कि 100 मिलियन डोज गवर्नमेंट ऑर्डर कर रही है, इसका मतलब ये हो गया कि 200 मिलियन शॉट, डोज का मतलब हो गया कि एक इंसान के लिए दो शॉट। अब जो नई गवर्नमेंट आई है, इन लोगों ने डिफेंस एक्ट को एक्टिवेट किया है और उम्मीद कर रहे हैं कि 200 मिलियन डोजेस का इंतजाम जो है अगले 3 से 4 महीने में हो जाएगा।
रिजवान साहब, इसमें जिन लोगों जो लोग इस वायरस का शिकार हुए, तो इसके बारे में भी हमें बहुत से हकायक बदलते हुए नजर आए। शुरू में ये कहा जा रहा था कि सिर्फ बड़ी उम्र के अफराद हैं, बच्चों का कहा गया कि 5 साल से ऊपर और 14 साल से छोटे बच्चों के बहुत कम इम्कान है वायरस का शिकार होने के, लेकिन फिर ऐसा ऐसा ना चीजें बदलती गई। तो ताज़ा तरीन क्या है, आप लोग जब तशखीस करते हैं तो क्या आपको नजर आता है कि कौन से अफराद सबसे ज्यादा शिकार हो रहे हैं वायरस का?
इन जनरल तो ये इसमें हमने देखा है और रिपोर्ट जो है कि हर उम्र के लोग, बच्चों से लेकर के बड़े तक इसका शिकार हो रहे हैं, मगर ज्यादातर केसेस जो एक्टिव बीमारी के हैं वो उम्र सीधा लोगों में है, नौजवानों में भी हो रहे हैं, मगर नौजवानों में अक्सरियत ऐसी है जिनको सिम्टम्स नहीं होते या एसिम्प्टोमेटिक होते हैं, मतलब उनको भी नहीं पता होता और किसी और को भी नहीं पता होता है कि इनको कोई ये ऑलरेडी ये कैरी कर रहे हैं बीमारी। तो और बच्चों में भी नजर आया है ये काफी केसेस, तो ये कहना मुश्किल है कि भाई ये ग्रुप है जो सेफ है, नहीं ऐसा नहीं कह सकते, हर ग्रुप के और हर एज के लोग इससे मुतासिर हुए हैं, मगर बड़ी उम्र के लोग और स्पेशली वो जिनके अंडरलाइंग कंडीशन है, हेल्थ की कोई और प्रॉब्लम है, शुगर है और बाकी दूसरे प्रॉब्लम्स हैं, उनके इन्फेक्शन के रेट्स ज्यादा मिले हैं।
तो क्या बच्चों को तो ये वैक्सीन नहीं दी जा रही ना?
जी हाँ, बच्चों में अभी 18 साल से कम उम्र के बच्चों में वैक्सीन अभी रिकमेंड नहीं की।
तो डॉक्टर साहब, डॉक्टर नफीस से मैं यही पूछूंगी कि पाकिस्तान में मसला, उन्होंने कहा कि क्योंकि बच्चे ट्रायल्स में शामिल नहीं है तो इसलिए बच्चों को वैक्सीन नहीं दी जाएगी, लेकिन जो फिर बच्चे जो बीमार हो रहे हैं उनका क्या होगा?
तो बच्चों में भी 3 तरह की बीमारियां हैं, एक तो है बच्चों को इन्फेक्शन हो रहा और कुछ नहीं हो रहा बड़ों की तरह, एक बच्चों को मिनिमल डिजीज हो रही है कम, और एक बच्चों को, एक ग्रुप है बच्चों का जिनको के इन्फेक्शन के 2-3 हफ्ते के बाद से डिजीज हो रही है जो इन्फ्लेमेटरी डिजीज है, लेकिन ओवरऑल जो है बच्चों में इन्फेक्शन रेट तो है लेकिन सीवियरिटी नहीं है, इसीलिए आप सुन रहे हैं कि स्कूल अब खुलने का गाइडेंस आने वाला है अगले हफ्ते। तो बच्चों में डिजीज है, जैसे कुछ बच्चे ओबीस हैं उनको ज्यादा है, लेकिन जो बच्चों में जो कंसर्निंग डिजीज है उसका नाम यही है इन्फ्लेमेटरी डिजीज ऑफ चिल्ड्रन, जो कि 3 हफ्ते के बाद से शुरू होती है, बड़ों में भी ये डिजीज है और बच्चों में भी है, लेकिन जैसे रिजवान साहब फरमा रहे थे कि सीवियरिटी जो है वो 75 के ऊपर की ज्यादा है, 65 के ऊपर की ज्यादा है, वैसे हॉस्पिटलाइजेशन में यंग लोग भी बहुत शामिल है, काफी 40 से
25 से लेके 45 तक के लोगों से भी हॉस्पिटल कराए, लेकिन उनका सर्वाइवल ज्यादा है उनका और ट्रीटमेंट भी काफी आगे है, मोनोक्लोनल एंटीबॉडी है, रेमडेसिविर है, तो थिंग्स आर बेटर, जो पहले से ज्यादा अच्छा है, इसलिए डेथ रेट भी कम हो रहा है और
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
तो मैं यही जो अभी आपने बात की कि अब ये जो मुख्तलिफ इसमें तब्दीलियां हो रही हैं वायरस में, तो सबसे पहले तो कंसर्न सबसे बड़ा यही है लोगों के दिल में कि उन्होंने वैक्सीनेशन कर लिया और पता लगा कि वायरस ने अपनी शक्ल बदल ली, तो क्या तब भी कारगर साबित होगी जो वैक्सीन इस वक्त दी जा रही है या वो सब कारगर नहीं होगी?
अभी आजकल जो वैक्सीन चल रही है इनका इनका जो आप समझ रहे जो सीक्वेंस है इनके एमआरएनए का, प्रोटीन का, डीएनए का, वो सेम है जो कि शुरू में वायरस है, लेकिन ये वायरस तो म्यूटेट करता है। वायरस का तो ये फिजियोलॉजी है कि जब भी वायरस एक से दो बनता है तो फर्क पड़ जाता है। कोरोना वायरस जो कोविड है इसमें कम पड़ता है, इन्फ्लुएंजा वगैरह में बहुत ज्यादा पड़ता है। कोरोना वायरस में इसलिए कम पड़ता है कि इससे जो गलती करने की जो प्रोसेस है वायरस की, वो कोरोना वायरस में उसका छोटा सा कंट्रोल है, इसलिए कम हुआ एक साल में। अब आप ये जो वेरियंट आए ये बहुत शक्लें बदली है, लेकिन हमने सिर्फ सुना 3 या 4 के बारे में। क्यों सुना? कि ये देखा कि भाई जो यूके में और साउथ अफ्रीका में और ब्राजील में और एक न्यूयॉर्क में भी आया था बहुत पहले, ये ट्रांसमिशन इसका ज्यादा है कि जैसे ये समझिए कि अगर 100 पार्टिकल्स पहले ट्रांसमिशन कर रहे थे तो आप 10 पार्टिकल ही जाके इंफेक्शन कर देगा दूसरे इंसान। अब सुनने में आया है कि जो नया पेपर आया है कि ये वायरस थोड़ा लोगों को ज्यादा टॉक्सिक भी किल भी कर रहे हैं। ये देखा गया है कि जो करंट वैक्सीन है और जो ये 3 वायरस स्ट्रेन चेंज हुए हैं, तो यूके वाले में तो ज्यादा फर्क नहीं आया, लेकिन साउथ अफ्रीका और ब्राजील वाले में वैक्सीन की एफिकेसी घट के 60-50% हो गई है, डिपेंडिंग चाहे वो कोई वैक्सीन हो, चाहे J&J की हो या मॉडर्ना हो, फाइजर हो, एस्ट्राजेनेका हो, सबकी इसमें किसी इन वायरस से घट गई है, लेकिन 60% भी बहुत अच्छी खासी एफिकेसी। इसका मतलब ये है कि 60% लोगों को सीवियर डिजीज नहीं होगी, हॉस्पिटल नहीं जाएंगे, तो आपने कुछ प्रिवेंट किया। और दूसरा ये है कि अब इसे कैसे हम रोकें, तो रोकने का तरीका ये है कि आप मास्क लगाइए, सोशल डिस्टेंस रखिए, वैक्सीन लेने के बावजूद भी वही प्रिकॉशंस रखिए जो आप पहले कर रहे थे। वायरस तो जो म्यूटेट हो रहा है, और वायरस म्यूटेट उस वक्त होगा जब आप उसे अपॉर्चुनिटी देंगे दूसरों को इन्फेक्ट करने की। वायरस उसी वक्त बदलेगा जब वो लोगों में जाके इंफेक्शन करेगा, अगर उसे आप रोक दें तो वायरस का म्यूटेशन रुक सकता है। तो इसके बारे में बात करते हैं कि ये जो साउथ अफ्रीका वाला वेरिएंट और ब्राजील वाला वेरिएंट जो आ गया, अमेरिका में भी रिपोर्ट हो गया, तो अब क्या होगा? तो सबसे बड़ी जो ब्लेसिंग ये नए प्लेटफॉर्म वैक्सीन की है, जो mRNA और DNA वैक्सीन जो एस्ट्राजेनेका की है, J&J की है, और चाइनीज वैक्सीन में जो एडिनो वायरस वेक्टर की, उसमें उसका फायदा ये है कि उसे आप जब जी चाहे बदल सकते हैं, क्योंकि वो मशीन से बनती है, सिंथेसाइजर से आप उसको ट्वीक कर सकते हैं। जैसे मान लिया वायरस का ऊपरी हिस्सा 2 जगह बदल गया है, 3 जगह, आप जाके वैक्सीन को 2-3 जगह बदल दीजिए, 1-2 हफ्ते में आप जो वैक्सीन को बदल के आप नई वैक्सीन बना लेंगे। फिर उसकी जो है एक ट्रायल करनी पड़ेगी, सेफ्टी 1 ट्रायल ओनली, और सेफ्टी ट्रायल में लगेगा 1 मंथ, और उसके बाद से वो नई फॉर्मुलेटेड वैक्सीन तैयार हो जाएगी जो हम लोगों को सब लोगों को 3rd डोज में लगने के चांसेस हैं इस वक्त। अब अगर ये वो क्या वेरिएंट, साउथ अफ्रीका वाला वेरिएंट अगर अमेरिका में डोमिनेट नहीं करता है या पूरी दुनिया में नहीं जाता है, तब तो वैक्सीन की एफिकेसी सही रहेगी, और अगर साउथ अफ्रीका वाला वेरिएंट बदल गया तो ये इम्कान है कि एक और डोज देना पड़ेगा नई वैक्सीन के साथ, ये चांसेस हैं।
लेकिन उसकी तैयारी में वक्त नहीं लगेगा,
उसको बनाने में, इन वैक्सीनों में वक्त नहीं लगेगा जो नए प्लेटफॉर्म की है, mRNA, फाइजर, मॉडर्ना या DNA, जॉनसन एंड जॉनसन, और एक चाइनीज वैक्सीन भी है एडिनो वायरस की, चूंकि ये सिंथेसाइज वैक्सीन है। लेकिन जैसे जो किल्ड वैक्सीन है
جیسے ایک چائنیز ویکسین بھی ہے، انڈیا والی ویکسین ہے، تو اس میں وائرس کو گرو کرنا پڑتا ہے. اس وائرس کو گرو کرنے کے لیے ایک خاص لیب کی ضرورت ہے جو ہر جگہ موجود نہیں ہے. انڈیا میں تو خیر وائرس کا کام بہت دنوں سے ہو رہا، وہاں تو بہت لیب چائنا میں ہے، پاکستان میں بھی ہو سکتا ہو سیفٹی لیول 3 فیسلٹی، تو وہ لیب ہوتی ہے، اس کو گرو کرنا پڑتا ہے، پھر اس کو کل کرنا پڑتا ہے، اس کی کوالٹی ٹیسٹنگ ہوتی ہے، اس میں تھوڑا وقت لگتا ہے. لیکن یہ ایم آر این اے ویکسین میں اور ڈی این اے ویکسین میں وقت کم لگتا ہے. تو اس میں ایک یہ فائدہ ہے کہ اگر وائرس بدل گیا، یہ آ گیا، ڈومینیٹ ہو گیا، اور اس کے کسی وہی جس سے کہ دیکھا گیا ہے 60%، تو ایک تھرڈ ڈوز بھی لگنے کے چانسز کافی ہیں. اور اگر وائرس آتا ہے اور بدل کے وہ ویرولنٹ ہو جاتا ہے، ٹرانسمیشن کم ہو جاتا ہے، تو اس وقت کا ڈسکشن ڈفرینٹ رہے گا. لیکن فائزر موڈرنا نے آلریڈی ویکسین کو ڈیولپ کر لیا، انہوں نے کہا تھا کہ وہ آلریڈی بنا رہے ہیں، دو تین ہفتہ پہلے ان کا اسے ہی ریلیز تھا کہ وہ جو یہ نیا ساؤتھ افریقہ اسٹرین ہے اس کی سیکوینس کے مطابق انہوں نے ویکسین کو بنانے کی تیاری شروع کر دی.
سوال میں کرنا چاہوں گا ڈاکٹر صاحب، ڈاکٹر نفیس سے.
جی سر.
جی وہ یہ کہ اس بات کے کیا امکانات ہیں کہ یہ والا وائرس فلو کی طرح میوٹیٹ نہیں کرے گا، یا اس کو کیا پریڈکٹ کیا جا سکتا ہے؟
پریڈکشن یہ کہ اس کا میوٹیشن اتنا نہیں ہوگا جتنا انفلوئنزا کا ہوتا ہے. انفلوئنزا وائرس کے ساتھ دو چیزیں، ایک تو اس کے اندر کوئی پروف ریڈنگ ایبیلیٹی نہیں ہے، کنٹرول میوٹیشن کو کنٹرول کرنے کی قوت نہیں ہے، ون. اور دوسرا جو ہے، انفلوئنزا وائرس ہر اسپیسیز میں پایا جاتا ہے، برڈس میں اور ہر اینیملس میں. اور کرونا وائرس یہ بھی ہے، بیٹ میں ہے اور ادر اینیملس میں ہے، بٹ میوٹیشن کے چانسز اتنے نہیں ہیں. لیکن یہ ہو سکتا ہے کہ آنے والے 3-4 سال میں یہ چانسز ہو سکتے ہیں. مطلب یہ کہنا ایک دم 100% شیورٹی کے ساتھ تو بہت مشکل ہے، لیکن ہو سکتا ہے کہ اگلے 2-3 سال تک ویکسین چینج ہوتی رہے، اگر وائرس اسے ہی بدلتا رہا، اگر لوگوں نے اپنا بیہیویئر نہیں بدلا. تو اگر بیہیویئر بدلنے کا مطلب یہ ہے کہ بھائی پارٹیاں بند کیجیے، بازار میں زبردستی جانا کم کیجیے، جہاں جائیے وہاں ڈبل ماسک لگائیے. اب تو ڈبل ماسک کا ریکمنڈیشن ہے، چونکہ جو 5 وائرس پارٹیکل انفیکشن کر سکتا ہے، جو کہ پہلے 100 کرتا تھا، تو ڈبل ماسک کیجیے، ہاتھ دھوئیے جیسے آپ نے بتایا رضوان صاحب، واشنگ ہینڈ. تو یہ سب چیزیں مینٹین رکھنا بہت ضروری ہے. یہ انسان کو جو ہے پورا جو پریونشن کے جو پبلک ہیلتھ میجرز بتائے گئے ہیں، یہ ریسرچ کیے بنا پہ ہی بتایا جا رہا ہے.
پاکستان میں میں نے دیکھا کہ بہت ہی بے احتیاطی ہے لوگوں میں. مطلب جب میں وہاں کی بات بھی کرتی ہوں تو یہی پتہ لگتا ہے، نہ تو کوئی ماسک پہنتا ہے، نہ کوئی سوشل ڈسٹینسنگ ہے، بہت کم ہے، مطلب بہت ہی کم. تو مگر بہت ہی یہ کوئی موضوع ہے کہ وہاں پر اتنا وائرس پھیلا نہیں، اور ابھی ایک دوسری لہر آئی تھی تو اس کے بعد پھر کنٹرول ہو گیا. تو اس کی کوئی خاص وجہ؟
اس کی وجہ ایک وجہ تو جو جنرلی سمجھ میں آتی ہے وہ یہ کہ وہاں کے ہائجینک کنڈیشن جو ہے وہ اس طرح کی نہیں ہے جیسے یہاں پہ ہے یا یورپ میں یا امریکہ میں. تو ان جنرل جنرل امیونٹی جو ہوتی ہے ایک جنرل جو تمام بیماریوں کے ساتھ ساتھ ہوتی ہے، وہ مدافعت کی قوت تھوڑا زیادہ ہے وہاں پہ لوگوں میں.
لیکن پھر انڈیا میں اتنا کیوں پھیلا اچانک جنگل کی آگ کی طرح؟ انڈیا میں تو بہت زیادہ پھیل گیا.
تو میں اس میں ایڈ کر دوں کہ انڈیا میں بہت اس لیے پھیلا کہ انڈیا کی تو آبادی بھی بہت زیادہ ہے نا، اکارڈنگ انڈیا بلین پیپل. ایک اسٹڈی آئی تھی یو کے سے جس سے میں اگری کرتا ہوں تقریباً 5-6 مہینہ پہلے، کہ اگر آپ انڈیا کو بھی دیکھیں اور جیسی کراؤڈنگ وہاں دیکھیں، اتنا انفیکشن انڈیا میں نہیں ہوا جتنا کہ ویٹ آف انفیکشن آپ امریکہ اور انڈیا کو کمپیئر کریں. تو انڈیا ابھی امریکہ سے نیچے ہے، امریکہ آگے ہے، اور انڈیا کی پاپولیشن امریکہ سے 3-4 times ہائر ہے. لوگ جو ہے شہروں میں بمپر ٹو بمپر لوگ واک کرتے ہیں، تو جیسے لگتا ہے بمپر ٹو بمپر ٹرافک ہے، انسان کا جسم دوسرے انسان کے جسم سے لڑتا ہے، اس طرح سے وہاں کراؤڈنگ ہے.
بالکل.
ایک اسٹڈی میں نے ذکر کیا تھا کہ یہ جو 4 کرونا وائرس جو کامن کولڈ کاز کرتے ہیں ہر سال، نزلہ زکام، ہر آدمی کہتا ہے فلو ہو گیا، تو فلو وائرس ضروری نہیں ہے کہ وہی کرے. اس میں پیرا فلو ہوتا ہے، کرونا ہوتا ہے، ڈینو ہوتا ہے، رائنو ہوتا ہے.
انڈیا میں میرے خیال سے پاکستان میں بھی شاید یہ پرو ہوگا, یگ لوگ زیادہ ہیں وہ ان میں جو ہیومن کرونا وائرس کی کچھ امیونٹی ہے, تو یہ جو کووڈ ہے کیونکہ یہ بھی کرونا وائرس ہے تو ان کرونا وائرس کے کراس ریئیکٹیوٹی میں کچھ پروٹیکشن ملتا ہے ان کو, اس لیے وہاں پہ ریٹ کم ہونے کی یہ بھی وجہ ہے کہ وہاں زیادہ تر لوگ ہیومن کرونا وائرس سے پازیٹیو ہیں.
تو ڈاکٹر صاحب, ہرڈ امیونٹی جو ہے اس کو پیدا کرنے کے لیے کیا یہ جو اس وقت ایک طریقہ ہے کہ سب سے خیر ہیلتھ ورکرز کا تو سمجھ میں آتا ہے, لیکن جیسے سب سے پہلے بڑی عمر کے لوگوں کو, پھر ان سے کم عمر کے, اور پھر ان سے کم عمر کے لوگوں کو ویکسین دی جائے گی, تو یہ طریقہ کار صحیح ہے؟ بالکل,
یہ طریقہ اسے صحیح بھی ہے. دیکھیے, انسان کی عمر جیسے جیسے بڑھتی ہے ویسے ویسے اس کا امیون سسٹم بھی کمزور ہوتا جاتا ہے, تو ویکسین ٹھیک سے ورک نہیں کرتی ہے, نئے انفیکشن ہونا شروع ہو جاتے ہیں, ان سیلس کی کمی ہو جاتی ہے جو نئے انفیکشن کو کنٹرول کرتے ہیں جیسے جیسے عمر بڑھتی ہے. جو لوگ 65 سال کے اوپر کے عمر میں, ان کے لیے فلو کی ویکسین مختلف ہے, اس کا ڈبل ڈوز دیا جاتا ہے, اس لیے کہ ان کا امیون سسٹم کمزور ہو, تو اسی لیے ان کو پہلے پروٹیکٹ کیا جا رہا ہے. جن کو سیویئر ڈیزیز ہوتی ہے, جن کا امیون سسٹم تھوڑا کمزور ہے, جیسے 75 سال کے اوپر کے لوگ, پھر 65 سال کے اوپر کے لوگ, پھر کھلے گا ان کو کہ بھائی جنہیں کوئی بیماریاں ہو جیسے ڈائبٹیز ہے, ہائپر ٹینشن ہے, ہارٹ ڈیزیز ہے.
ویسے میں اپنے سننے والوں کو بتانا چاہوں گی کہ کل جب میں نے فون کیا, ریکارڈنگ میں کل کرنا چاہ رہی تھی, تو ڈاکٹر رضوان جو ہیں انہوں نے بتایا کہ انہوں نے آج ویکسین لی ہے. پھر کیا اثر ہوا اس کا؟
تو یہ تو پہلی ڈوز جو میں نے لی تھی تو 3 ہفتے پہلے, تو اس پہ تو مجھے بہت ہی معمولی سا سائٹ آف انفیکشن کے اوپر, انجیکشن کے سائٹ کے اوپر تھوڑا سا فیل تھی کہ ہاں یہاں پہ ٹینڈر ہے. مگر دوسری ڈوز 3 ہفتے کے بعد جب میں نے لی, اور میں نے میڈرنا کی ویکسین لی تھی, تو اس میں مجھے 8 گھنٹے کے بعد مجھے تھوڑا فیورش فیل ہوا, اور اس کے ساتھ ساتھ تھوڑا چلی اور ہیوینس, اور بس یہ مجھے فیل ہوا. اس کے لیے میں نے ٹائنول اور بیسک دوائیاں جو ہیں اینٹی الرجی کی لے لی, 3-4 ٹیبلٹس میں نے لی ہوں گی ٹوٹل 4-4 گھنٹے کے وقفے سے, اور آج میں الحمدللہ 90% ٹھیک.
بالکل. اور ڈاکٹر نفیس, آپ نے بھی لیا ویکسین؟
میں نے فائزر کی ویکسین لی, جب فرسٹ شاٹ لیا تو کچھ پتا نہیں چلا, جیسے ہر ویکسین ہوتی ہے, بلکہ مجھے تو جب ٹیٹنس والا شاٹ لگتا ہے تو اس میں زیادہ میرا بازو میں سوجن آتی ہے, اور سیکنڈ شاٹ لیا تو وہی سیم سے ذرا سا لگا, مطلب تھوڑا سا سویلنگ تھی, کچھ نہیں ہوا, تو مجھے تو پتہ ہی نہیں چلا کہ ویکسین لگی نہیں لگی. لیکن اگر تھوڑا بہت حرارت آ رہی ہے تو دیٹ از اے گڈ نیوز. یہ گڈ نیوز اس لیے ہے کہ آپ کا امیون سسٹم ورک کر رہا ہے. اگر تھوڑا بخار آتا ہے, تھوڑا گرمی ہوتی ہے جہاں شاٹ لگا ہے, تھوڑی سویلنگ ہو رہی ہے, تو یہ اچھی خبر ہے کہ انسان کا جسم جو امیون سسٹم ہے وہ آپ کا اسٹرانگ ہے, اس میں قوت ہے, طاقت ہے. یہ گریٹ نیوز, اس سے مایوسی کی بات نہیں ہے. جیسے رضوان صاحب نے کہا ایک ہی الرجی کا افیکٹ ہے اس میں نہیں ہے, کچھ لوگوں کو ہے. میرے خیال سے امریکہ میں اب تک تو میرے خیال سے 1 ملین سے تو اوپر ہو گیا ہوگا ویکسین.
اچھا,
میرے خیال سے 10 سے 15 رپورٹ ہیں جو کہ کچھ لوگوں کو الرجی کی ہسٹری ہے.
تو ڈاکٹر صاحب, کیا آپ لوگ ڈاکٹرز ہونے کی وجہ سے اتنے پریولیج تھے کہ آپ سے پوچھا گیا کہ موڈرنا لیں گے یا فائزر لیں گے, یا ویسے مطلب رینڈم ہے یہ؟
نہیں, اس میں اس وقت کوئی چوائس نہیں ہے. آپ اگر گئے, آپ کا اپوائنٹمنٹ ہے, جو اویلیبل ہے وہ آپ کو ملے گی.
اچھا,
لیکن فرسٹ ڈوز جو ملے گی وہی سیکنڈ ڈوز لیجیے.
اب ہم لوگ جب آپس میں ملا کریں گے, لوگ ملیں گے تو یہی گفتگو ہوا کرے گی کہ کون سی ویکسین لینے کا. تو بہت میں آپ کا شکریہ ادا کروں گی ڈاکٹر نفیس صاحب اور ڈاکٹر رضوان ہمارے اس پروگرام میں شرکت کے لیے, اور امید ہے کہ کوئی نئی پیش رفت جب ہوگی تو آپ ضرور ہمارے سننے والوں کو اسے بھی آگاہ کریں گے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں,
اور سامعین اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو آج کا یہ پروگرام ختم کرنے کی. آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی, اس وقت تک کے لیے خدا حافظ.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में। आपकी राय हमारे लिए बहुत अहम है। फीडबैक देने के लिए फॉलो कीजिए हमारे सोशल मीडिया अकाउंट्स। ट्विटर और इंस्टाग्राम पर हमारा हैंडल है @UrduVOA।
ये वॉइस ऑफ अमेरिका उर्दू है। आप अभी सुन रहे थे खबरों और हालात हाजरा पर मबनी हमारा खसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके